नमस्कार। कार्यक्रम पानी र सरसफाईमा तपाईंलाई स्वागत छ। म जानुका दुवाडी। कार्यक्रम पानी र सरसफाई, खाने पानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशैभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसीएफ र डीएफआईडी को सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, गेरकुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताड़ी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसीएफ आपतकालीन अवस्थामा प्रतिकार्यका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसीएफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको यो 238 अंक हो। आजको अंकमा हामी सरकारले नेपाललाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने काम कसरी अगाडि बढ़ाइरहेको छ भन्ने विषयमा खानेपानी तथा ढल निकास विभागका समाजशास्त्री भोजेन्द्र अर्यालसँग गरेको कुराकानी तपाईंलाई सुनाउँछौं। यस्तै खुल्ला दिशामुक्त क्षेत्रका विषयमा तपाईंको विचार, सरसफाईसँग सम्बन्धित एउटा गीत लिएर आएका छौं। तर कार्यक्रमको शुरूआतमा सुनौ सरसफाई सम्बन्धी गतिविधि साथी मोहन पौडेलबाट।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम सकिएको छ। 26 किलोमिटर लामो सुरुङ मध्ये सिन्धु ग्यालथुङ खण्डको 7.5 किलोमिटर खण्डमा गएको मंगलबार अन्तिम विस्फोट गराएर सुन्दरी जल र मेलम्ची तर्फको सुरुङ जोड़िएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाली जानकारी दिनुभयो। दुईवटा सुरुङ जोड्ने अर्थात ब्रेक थ्रू गर्ने अवसरमा सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले आफूले मन्त्रालय सम्हाले देखिने चुनौतीको विषय ठान्दै आएको मेलम्ची सुरुङको ब्रेक थ्रू हुँदा खुशी लागेको बताउनुभयो। अब सुरुङ सफा गर्ने, पानी शोधन गर्ने र पाइप बिछ्याउने काम तीव्र बनाएर ढिलोमा दशैंसम्म काठमाडौँमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ। सुन्दरी जलमा निर्माण भइरहेको प्रशोधन केन्द्र मध्ये झण्डै 8 करोड़ लिटर क्षमताको केन्द्र निर्माण भइसकेको छ भने अर्को केन्द्रको काम पनि 25% सकिएको छ। यस्तै काठमाडौँमा बिछ्याउनु पर्ने 1000 किलोमिटर पाइप मध्ये 900 किलोमिटर बिछ्याइसकिएको आयोजनाले जनाएको छ। सन् 2010 सीआरसीसी कम्पनीले आयोजनाको काम शुरू गरेकोमा 2012 कम्पनीसँगको सम्झौता तोडेर इटालीको सीएमसी दी रविना कम्पनीलाई ठेक्का दिइएको थियो। पहिलो चरणमा मेलम्ची खोलाको 17 करोड़ लिटर पानी दशैंसम्म काठमाडौँ आउनेछ। यस्तै दोस्रो चरणमा याङ्री र लार्की नदीबाट 17 करोड़ लिटर पानी ल्याउन अहिले विस्तृत आयोजना प्रतिवेदन डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेको छ। काठमाडौँमा पानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको छ। जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इन्जिनियरहरूको संस्था सोफेनको अग्रसरतामा नेपाल इन्जिनियर्स एसोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा 29 गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन चल्ने भएको हो। स्वच्छ पानीको स्रोतलाई जोगाउने, पानीलाई मानव समाजको समुन्नतिमा उपयोग गर्ने, पानीका माध्यमबाट वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले सम्मेलन हुन लागेको हो। सम्मेलनमा 20 देशका खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत 500 विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाई गरी गएको शनिबार 34 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। बागमती सफाई महाअभियानको 256 हप्तामा थापाथली पुल क्षेत्रको नदी किनारमा सफाई गरी 8 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको हो। यसै गरी गुहेश्वरीमाथिको बागमती सफाईको 217 हप्तामा आज गोकर्णेश्वर नगरपालिका 5 स्थित साकुरा बाटिका मुनिको नदी क्षेत्रमा सफाई गरी 1 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। सफाईसँगै नदी किनारको बगैंचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो। यसै गरी रुद्रमती सफाईको 211 हप्तामा रातोपुल, गौशाला, भण्डारखाल उद्यान, जयबागेश्वरी, कालोपुल, ज्ञानेश्वर हुँदै आनन्द भैरव मन्दिरसम्म जनचेतनामूलक सफाई गरिएको छ। यसै गरी सिफलस्थित भण्डारखाल उद्यान परिसरमा पनि विशेष सफाई गरी 2 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो। यसै गरी मनोहरा नदी सफाईको 55 हप्तामा महानगरपालिका 32 स्थित जड़ीबुटी क्षेत्रको किनारमा सफाई गरी 2 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियन्ता चन्द्रप्रसाद दंगालले जानकारी दिनुभयो। काठमाडौँको चक्रपथ सफाई अभियानको पनि 52 हप्तामा रुद्रमती पुलबाट चावहिल चोकसम्म सफाई गरी 18 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियन्ता लोकबहादुर टण्डनले बताउनुभयो। म्याग्दीको बेनी नगरपालिका नेप्टे चौरमा झण्डै 3 करोड़को लागतमा निलदह खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम शुरू भएको छ। खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत प्रत्येक घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराउन निर्माणको काम थालेको हो। 2,74,60,460 रूपियाँ कुल लागत अनुमान गरिएको आयोजनाबाट नेप्टे चौर, तीनमानी, कुवा गैरा, बतासे, डाँडाबारीका 253 घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव बुद्धि बहादुर चोखालले जानकारी दिनुभयो।
तपाई अहिले उज्यालो रेडियो नेटवर्कको उत्पादन कार्यक्रम पानी र सरसफाई सुन्दै हुनुहुन्छ। कार्यक्रममा भर्खरै साथी मोहन पौडेलले सरसफाई गतिविधि सुनाउनुभयो। सरसफाई गतिविधिपछि हामी अर्को प्रसंगतिर लागौं। सन् 2017 नेपाललाई खुल्ला दिशामुक्त बनाउने भनेर थालिएको अभियान पूरा हुन सकेन। खुल्ला दिशामुक्त हुनका लागि एक घर एक शौचालयलाई न्यूनतम शर्त मानिन्छ। यद्यपि तोकेको समयमा अभियान पूरा हुन नसके पनि काम भने भइरहेको खानेपानी तथा ढल निकास विभागले जानकारी दिएको छ। शहरी वा ग्रामीण भेगमा रहेका सबै घरमा अनिवार्य रूपमा शौचालयको सुविधा भएको हुनुपर्छ भन्ने कुरालाई विशेष सरसफाई गुरूयोजना 2011 पनि उल्लेख गरिएको छ। 2072 वैशाख 12 गतेको भूकम्प, त्यसपछि भारतले लगाएको नाकाबन्दी लगायतका कारणले गर्दा र कतिपय ठाउँमा चेतनाको अभावले गर्दा पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन नसकेको खानेपानी तथा ढल निकास विभागले बताएको छ। यसै विषयमा हामीले खानेपानी तथा ढल निकास विभागका समाजशास्त्री भोजेन्द्र अर्यालसँग कुराकानी गरेका छौं। सरलाई पानी र सरसफाईमा स्वागत छ।
धन्यवाद
हजुर। अब सरकारले 2017 भित्र देशलाई चाहिँ खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनेर भनेको थियो होइन, तर त्यो पूरा हुन सकेन, के कारणले गर्दाखेरि यस्तो भयो?
नेपाल सरकारले सन् 2017 सबै घरधुरीमा सरसफाईको आधारभूत सुविधा चर्की पुर्याउने लक्ष्य राखेको छ र जुन लक्ष्य अनुसार उपलब्धि पनि लक्ष्यको धेरै नजिक पुगिरहेको छ। अहिले हामी करिब 95-96% घरधुरीमा चर्की बनिसकेको अवस्था छ र बाँकी घरधुरीमा पनि नपुगेको होइन, बनाउने क्रममै छौँ। पक्कै पनि कुनै पनि योजना अनुसार उपलब्धि हासिल गर्नको लागि विभिन्न वातावरण आवश्यक पर्ने हुन्छ। त्यही अनुसार 2072 भएको भूकम्प, 2000 अहिले वर्ष साउनमा जुन तराईमा भएको बाढी लगायत सीमा क्षेत्रमा भएको जुन राजनीतिक अवरुद्ध थियो त्यसले गर्दाखेरि नेपालको राजनीतिक, सामाजिक एवं विकासका क्रियाकलापमा प्रभाव परेको छ। त्यो प्रभाव यो हाम्रो अभियानमा पनि परेको हो, तर लक्ष्य पुगे नपुगेको होइन कि लक्ष्य पुर्याउनका लागि हामी 2017 पछि अहिले काम गरिरहेका छौँ र लक्ष्य प्राप्त हुनेमा सुनिश्चितता हामी देख्दछौँ।
अहिले चाहिँ कसरी काम भइराखेको छ?
यो काम विशेष गरेर नेपाल सरकारको र विशेष गरेर स्थानीय सरकारको नेतृत्वमा हुन्छ। विकासका साझेदार, गैर सरकारी संस्था, डोनर, नागरिक समाजको साझेदारी र स्थानीय समुदायको अपनत्वमा हामीले कार्यक्रम सञ्चालन गर्छौँ। जबसम्म स्थानीयले आफ्नो अपनत्व लिँदैनन् तबसम्म चर्पी बनेर मात्रै हुन्छ, त्यसको प्रयोग हुँदैन। त्यसैले हामी सबै सरकारहरूलाई सँगै एउटै प्लेटफर्ममा रहेर काम गर्ने हुनाले वित्तीय अथवा केही नेतृत्व गर्ने निकायले नेतृत्व गर्ने, सामाजिक परिचालन गर्ने सङ्घ संस्थाहरूले सामाजिक परिचालन गर्ने, टेक्निकल सपोर्ट गर्ने कार्यालयहरूले टेक्निकल सपोर्ट गर्ने, यसरी सबै स्टेक होल्डरले आफ्नो क्षेत्रबाट कन्ट्रिब्युसन गरेर यो अभियान अगाडि बढेको छ। यसमा राजनीतिक दल, सुरक्षा निकाय, आम सञ्चारकर्मी, राजनीतिक दल सबैको पनि सहयोग हुँदै आइरहेको छ।
यसरी तपाईँहरूले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि देशको विभिन्न ठाउँमा जानुभयो होला, फिल्डमै पनि खटिएर काम गर्नुभयो होला, अप्ठ्याराहरू चाहिँ के आए त्यति बेला?
पक्कै पनि सुरुमा त विषय बुझाउनै यो विकासका सडक, जलविद्युत, अन्य ठुला ठुला विषयका अगाडि यो सरसफाई सानो विषय सबैले मान्छन्, तर यो विकासको एउटा अभिन्न इकाइ हो। किनकि एउटा शरीर स्वस्थ हुनका लागि जसरी शारीरिक र मानसिक संरचना तन्दुरुस्त हुनुपर्छ, विकासका लागि पनि भौतिक र सामाजिक विकासको सन्तुलन हुनुपर्छ। जबसम्म यो सरसफाई स्वास्थ्य राम्रो हुँदैन, मानव स्वास्थ्य राम्रो नहुने हुनाले एउटा जनचेतनाको कमी र जनचेतना भए पनि आफ्नो चर्पी बनाउनका लागि अटेरी गर्ने, यो अभियानलाई प्राथमिकता नदिने, चर्पी बनाए पनि कतिपयसम्म बानी व्यवहार का विकास नहुनाले प्रयोग नगर्ने जस्ता समस्या छन्। तर 2011 अथवा 2068 सालमा सरसफाई गृह योजना लागू भइसकेपछि यस क्षेत्रका सरकारवाला हामी सबै एउटै प्लेटफर्ममा रहेर काम गरेको हुनाले अहिले त्यो अवस्था छैन। अहिले सबैले यो एउटा आफ्नो गौरवको एउटा पहिचानको एउटा विकासको विषयका रूपमा लिएर आइरहनु भएको छ र अहिले अभियान त अन्तिम अवस्थामा पुगिरहेको छ र सबै घरधुरीमा हामी चर्पी बनाउन अब करिब 55 लाख घरधुरीमा अब 53 लाख घरधुरीमा चर्पी बनेको छ। करिब 1 लाख केही हजार मात्रै अब बन्न बाँकी छ।
हजुर, यो बाँकी चाहिँ कहिलेसम्म सकिन्छ होला?
अब हामीले त यसै आर्थिक वर्षभित्र सक्ने तयारी गरिरहेका छौँ। अन्य कुरा यथावत रहेमा वातावरण हामीले रहेमा यही असारसम्म नै पुरा हुन्छ। पक्कै पनि यो अभियान हो, अभियानका क्रममा सबैको सबै क्षेत्रबाट कन्ट्रिब्युसन हुनुपर्छ। यसमा केवल यस क्षेत्रका सर्वकालको मात्रै नभएर स्थानीय सरकारको नेतृत्व, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज सबै मिल्यौँ भने यो असारसम्म बन्छ। तर पुरा नभए पनि यस क्षेत्रका सरकारवालाहरू हामी लागि नै रहन्छौँ र 100% घरधुरीमा चर्पी भनेर त्यसको प्रयोग र बानी व्यवहारको विकास र ओडिएफ पछिका कुराहरू सम्बोधन गर्नुपर्ने छन्, ती कुराहरूलाई अब सम्बोधनतर्फ नेपाल सरकार र यस क्षेत्रका सरकारवालाहरू अगाडि बढ्छौँ।
बाँकी रहेको ठाउँहरू चाहिँ कुन कुन जिल्लामा चाहिँ बाँकी छन् त?
मूलत तराई 12 देखि झापासम्मकी अवस्था हो। तर सिराहा र सप्तरी 2011 अथवा 2068 सालमा अन्तिम अवस्थामा थिए, ती जिल्लाहरू खुला दिशामुक्त घोषणा भइसकेका छन्। अहिले अलि समस्या भएको कपिलवस्तु, 12 पर्सा, रौतहट, महोत्तरी, सर्लाही, झापा माथिका जिल्लाहरूमा, पहाडका जिल्लाहरूमा काभ्रे, धादिङ यी खुला दिशामुक्त घोषणा नभएका जिल्ला हुन्। तर यी जिल्लामा पनि अभियान चलिरहेको छ, चर्पी बनिरहेका छन्। अहिले हामीले यहाँ गफ गर्दा पनि कतिपय घरधुरीमा चर्पी निर्माण हुने क्रममा छ। स्थानीय निकाय तहले आफ्नो तहलाई चाहिँ खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता गरिरहेका छन्। पक्कै पनि यी समस्याका बावजुद अहिले सबै सरकारवालाहरू आफ्नो क्षेत्रमा चर्पी बनाउनका लागि, चर्पी प्रयोगका लागि साझेदारी रूपमा काम गरिरहनु भएको छ र समस्यालाई समाधान गर्दै, बानी व्यवहारको विकास गर्दै एउटा विकासको सिँढी चढ्ने काम भइरहेको छ।
यहाँले भन्नुभयो 12 कपिलवस्तु र धादिङ लगायतका ठाउँहरूमा चाहिँ अहिले बन्दैछ भन्नुभयो। यी ठाउँहरूमा बनाउँदै जाँदाखेरि ढिला काम सुरु भएर ढिला भएको हो अथवा यहाँका मानिसहरूमा चाहिँ अलिकति जनचेतना नभएर बुझाउन गाह्रो भएर त्यो हिसाबले चाहिँ ढिला भएको हो?
यो सरसफाई अभियान एउटा संरचना, एउटा प्रोजेक्ट जस्तो ठ्याक्क तोकिएको समयमा, तोकिएको लक्ष्य बजेट जस्तो कुरा होइन। यसमा विभिन्न सामाजिक, आर्थिक, राजनीतिक समन्वय हुनुपर्छ। स्थानीय तहमा रहने व्यक्तिहरूको पनि, कार्यालयको पनि नेतृत्व हुनुपर्छ, राजनीतिक सहयोग हुनुपर्छ र जनचेतनाका क्रियाकलापहरू पनि हुनुपर्छ। हामीले भन्दै आएका छौँ जमिनमा चर्पी बन्नुभन्दा पहिला मस्तिष्कमा चर्पी बनाउनुपर्छ, बुझ्नुपर्छ। तर जनचेतनाका लागि त्यहाँका सरकारवाला, हामी केन्द्रबाट क्षेत्रबाट त समन्वय गर्ने, स्थानीय तहबाट नै जनचेतना जगाउने र त्यहीँबाट चर्पी बनाउने भएको हुनाले स्थानीय तहमा एउटा जुन वातावरण बन्नुपर्ने थियो, कार्यक्रम त पहिलादेखि नै सुरु भएको हो। वातावरण बनाउँदा बनाउँदै पनि पछाडि परेका जिल्लाहरूले राम्रो वातावरण बनाए, अगाडि गए र यी जिल्लाहरूमा कार्यक्रम पहिलेदेखि सुरु भए पनि जुन गति लिनुपर्ने थियो, पहिले ओडिएफ घोषणा गर्नुपर्ने थियो, त्यो हुन सकेन। तर अहिले तपाईँले भनेका जिल्लाहरूमा पनि अहिले गति राम्रै रूपमा अगाडि बढेको छ।
तपाईँहरूले चाहिँ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नलाई चाहिँ होइन, मुख्य रूपमा के कुरालाई चाहिँ आधार मान्नुहुन्छ?
एक घर एक शौचालय चर्पी, प्रत्येक संघ संस्थामा चर्पी र आवश्यक पर्ने सार्वजनिक स्थलमा सार्वजनिक शौचालय, यी तीनवटा कुरा भइसकेपछि हामीले खुल्ला ठाउँमा दिशा भेटिएन भने हामीले होइन, त्यहाँको स्थानीय तहले आफ्नो क्षेत्रमा खुला दिशा नगर्ने भन्ने प्रतिबद्धता गर्दछ। त्यही प्रतिबद्धतालाई हामीले खुला दिशा मुक्त घोषणा कार्यक्रम भन्छौँ। यदि खुला दिशा देखिएको छैन भने त्यो क्षेत्रलाई खुला दिशा मुक्त क्षेत्र भनिन्छ। आधार यिनै हुन्।
अब कतिपयले चाहिँ हाम्रै गाउँघरतिर पनि देखिन्छ शौचालय बनाएको हुन्छ, तर बनाएर मात्र राखिन्छ, त्यहाँ शौच गर्न चाहिँ गइँदैन, त्यहाँ चाहिँ घाँस राख्ने, पराल राख्ने, दाउरा राख्ने, त्यस्तो गर्ने गरेको पनि पाइन्छ। यी कुराहरूलाई चाहिँ तपाईँहरूले कतिको ध्यान दिने गर्नुभएको छ?
यो त चेतना र संरचनाका कुरा हुन्। पहिला चेतना गर्ने बुझाउने त्यसपछि चेतना ल्याउने त्यसपछि संरचना बनाउने तर हामीले चेतना बुझाउनुभन्दा पहिला संरचना बनाइयो भने बनेका चर्पीमा दाउरा राख्ने बाख्रा बान्ने कपडा राख्ने कतिपयले पूजा गर्ने ठाउँ पनि बनाएको हामीले भेटाएका छौँ एकदम यो वास्तविकता हो तर मैले अघि भनिसकेँ जमिनमा चर्पी बनाउनुभन्दा पहिला मस्तिष्कमा चर्पी बनाइएको अवस्था रह्यो र अपनत्व बोध गराएर चर्पी बनेको छ भने यो अवस्था देखिँदैन जहाँ अपनत्व बोध छैन जबरजस्तीका कारण या यसको महत्त्व नबुझाइकन चर्पी बनेको हो भने यी उदाहरणहरू प्रशस्त भेटाउन सकिन्छ रहन्छन् पनि
जनचेतना जोगाउनको लागि चाहिँ तपाईँहरूले कसरी काम गर्दै हुनुहुन्छ
स्थानीय तहमा जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समिति नगरपालिका खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गाउँपालिका खानेपानी सरसफाई स्वच्छता समन्वय समिति र ती समितिमा सरकार गैर सरकारी निकाय आम सञ्चारकर्मी राजनीति दल विभिन्न सङ्घ संस्थाहरू हुनुहुन्छ र ती सङ्घ संस्थाहरूले कुन कुन क्षेत्रमा काम गर्ने भन्ने आफ्नो कार्यक्षेत्र तोकिएको हुन्छ र त्यो क्षेत्रमा सामाजिक परिचालन तालिम आम सञ्चार वित्तीय लेखन नाटक विद्यालय अभिमुखी कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका यी विभिन्न र पत्र यो छापा माध्यम अथवा इलेक्ट्रोनिक मिडिया मार्फत हामीले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सरसफाइको महत्त्व चर्पी किन बनाउनुपर्छ भन्ने विषयमा जानकारी एवं जनचेतनाका क्रियाकलापहरू सञ्चालन गर्दै आएको
बुझाउन चाहिँ कतिको गाह्रो हुँदो रहेछ
नबुझ्नेलाई बुझाउन सजिलो तर बुझेर पनि नबुझे जस्तो गर्नेलाई सबभन्दा अप्ठ्यारो यही छ यो जुन विकासको प्रवृत्ति नै हो तर पनि यो विषय सरसफाई अभियान विषय एउटा संरचना बनाउने भन्दा पनि व्यवहार परिवर्तन गर्ने कल्चर संस्कृति डेभलप गर्ने विषय हो रातारात जादुको छडी जस्तै परिवर्तन त हुँदैन तर पटक पटक अभ्यास गर्दै जाँदा बुझ्दै जाँदा भन्दै जाँदा सिक्दै जाँदा यो बुझाउने विषय हुन्छ र अहिले त धेरै परिवर्तन आइसकेको छ किनभने 2068 सालमा 43% घरहरूमा रहेको जुन पहुँच अहिले 96% आउनु भनेको राम्रो विषय हो र धेरै घरहरूले चर्पी प्रयोग गरिरहेका पनि छन् अहिले खुल्ला दृश्यका कारण झाडा पहाला आउँ रोग हैजाका रोगहरू घटेको कुरा हाम्रो स्वास्थ्य चौकी स्वास्थ्य कार्यालय अस्पतालबाट पनि पुष्टि भइरहेको छ
घर नजिक शौचालय बनाउने कुरामा पनि धेरै अन्धविश्वास जोडिएको पाइन्छ विशेष गरी सुदूरपश्चिमका क्षेत्रहरूमा चाहिँ घर नजिक शौचालय बनायो भने देउता रिसाउँछन् नराम्रो हुन्छ भन्ने खालको धारणा पनि पाइन्छ तपाईँहरूले काम गर्दाखेरि यस्तो धारणा भएको मानिसहरू भेट्नुभयो
त्यो पक्कै पनि छ कल्चर भन्ने कुरा हामीले 10 वर्षमा बनाउने विषय होइन र 5 वर्षमा बन्ने विषय पनि होइन यो पुस्तौँदेखि बन्दै आएको हो कुनै पनि कल्चर नेगेटिभ भए पनि त्यसलाई छोड्न तत्काल गाह्रो हुन्छ तर यसलाई यसको वैज्ञानिक पुष्टि गर्दै जाँदा अथवा व्यवहारमा अभ्यास गर्दै जाँदाखेरि परम्परागत यदि नकारात्मक कल्चर छन् भने यी स्वतः नै हट्दै जान्छन् पक्कै पनि मध्यपश्चिममा अझै पनि शिक्षिका महिला स्वास्थ्य स्वयंसेविका त्यो क्षेत्र खुला दिशामुक्त घोषणा भयो भएर पनि छाउ गोठमा बस्ने चलन अझै छ तर छाउ गोठ सजिलै भत्किँदैन र भत्काउन पनि सकिँदैन यसलाई पनि यसको महत्त्व यसको नकारात्मक र सकारात्मक पाटाहरू पुष्टि गरेर मात्रै भत्काउँदा यस समाजले सहज रूपमा स्वीकार गर्छ पक्कै पनि ती क्षेत्रमा खुला दिशा मुक्त घोषणा गरे पनि त्यसको व्यवस्थापन गर्न केही कठिन छ तर वर्तमान समयमा कर्मश छाउप्रतिको जुन अन्धविश्वास थियो त्यो पनि कम हुँदै गएको छ र घर नजिकै चर्पी बनाएर प्रयोग गर्ने प्रवृत्ति व्यवहार अभ्यास चाहिँ बढ्दो छ यो पक्कै पनि वास क्षेत्रको लागि खुसीको खबर हो
हजुर अब नेपाल त भूगोलको हिसाबले पनि फरक छ होइन भूगोलको हिसाबले भन्नुपर्दाखेरि काम गर्नलाई कुन ठाउँमा सहज अथवा कुन ठाउँमा असहज जस्तो ग्रामीण क्षेत्रमा सहज सहरीय क्षेत्रमा असहज हो कि अथवा सहरी क्षेत्रमा सहज ग्रामीण क्षेत्रमा असहज कस्तो ठाउँमा चाहिँ कसरी तपाईँहरूले मुकाबिला गर्नुभयो
पक्कै पनि सिकाएका पाटा विभिन्न छन् गाउँभन्दा सहर गाह्रै छ गरिबभन्दा धनी अझै अप्ठ्यारो देखिएका छन् धनीले के दिन्छ सरकारले भन्छ गरिबले तर यसको विषयवस्तु बुझाइसकेपछि आफै बनाउँछ सहरमा जुन एउटा अर्गनाइज गाउँमा जस्तो कम्युनल अर्गनाइजेसन हुँदैन त्यसले पनि सहरमा केही अप्ठ्यारो छन् तर यसका बावजुद पनि हामीले स्थानीय समुदाय वडा पालिकासँग समन्वय गरेको हुनाले हामीले लगभग धेरै जसो हिमाल पहाड तराईमा पक्कै पनि समस्याका बावजुद पनि उपलब्धि हासिल गरिरहेका छौँ। स्थानीय तहमा काम गर्ने साथीहरूका धेरै दुःखका छन्, धेरै खुसीका कुराहरू पनि छन्। यसका बावजुद पनि हामीले विभिन्न यो 10 देखि 5 बजे कार्यालयको समयभन्दा पनि यो बिहान उठेदेखि नसुतेसम्मको विषयलाई मानेर हाम्रा स्थानीय तहमा सरकार, गैर सरकारी संस्था, नागरिक समाज सबै सञ्चारकर्मीहरूले काम गरिरहेको हुनाले अप्ठ्यारालाई पनि हामीले सजिलो पाटोका रूपमा लिएर काम गरेको हुनाले तराईका 70 र सिरा जस्ता कुनै समयमा 18 जिल्ला थिए, तिनी जिल्लामा त ओडिया घोषणा गरिसक्यौँ भने अब अरू जिल्ला त सहजै रूपमा हामीले ओडिया घोषणा गर्ने क्रममा नै छौँ।
हजुर, अघि यहाँले भन्नुभयो गाउँमा भन्दा सहरमा झनै जटिल भन्नुभयो। अब हामीहरूको बुझाइ के छ भने सहरका मानिसहरू झनै पढे लेखेका हुन्छन्, शिक्षित हुन्छन्, उनीहरूले त झन् बुझ्न पर्ने भन्ने हुन्छ। के कारणले गर्दाखेरि यस्तो रहेछ?
सहरमा पक्कै पनि एउटा सङ्गठित समुदाय स्थानीय तहमा हुँदैन, फरक फरक स्थानबाट बसाइ सरेर आउने एउटा पाटो भयो भने जमिनको कमी हुने र सबै घरधुरीलाई छुट्टी चर्फी बनाउन नसक्ने। अर्को कुरा, सहरमा जुन ढल हुन्छ घरबाट दिशा गएर निस्किएपछि यो नदीमै फाल्ने हो, त्यस कारण किन चर्फी बनाउने, नदीमै गएर चर्फी बनाउँदा दिशा गर्दा हुन्छ भन्ने पाटाहरू पनि रहे। तर हामीले के भन्दै आएका छौँ भने सहरी सरसफाइको पाटो अब उडिएपछि बल्ल सुरु हुन्छ। पहिला घरमा चर्फी बनेपछि पो ढल भन्छ, ढल नबनिकन चर्फी घरमै चर्फी नबनिकन त व्यवस्थित ढल त बनाउन सकिँदैन। त्यसैले पक्कै पनि गाउँमा एकै ओरिएन्टेसनमा काम हुन्थ्यो भने सहरमा 2-3 पटक बसाइ बस्नु पर्यो। र सहरी क्षेत्रमा पक्कै पनि यो नियम यस्तो सङ्गठित स्थानीय तहको कुनै एउटा नेतृत्वले भन्दा नियम कानुन अनुसार अगाडि बढ्नुपर्ने र भएको हुनाले केही अप्ठ्यारो भएको हो। तर अहिले पनि सहरी क्षेत्र अब सजिलैकै रूपमा अब हुँदैछ। पक्कै पनि ओडिएपछि गर्ने काममा अब टोटल सेनिटेसनको विषयमा सहरी क्षेत्रमा हामीले सम्बोधन गर्छौँ।
कुनै पनि घरमा शौचालय बनाइसकेपछि अथवा त्यो गाउँले नै बनाइसकेपछि खुला दिशामुक्त क्षेत्र घोषणा हुन्छ र घोषणा भइसकेपछि तपाईँहरूले उनीहरूले सही तरिकाले प्रयोग गरेका छन् कि छैनन्, चर्फीको कसरी प्रयोग गरिराखेका छन् भनेर पछि पनि फर्केर हेर्नुहुन्छ, मूल्याङ्कन गर्नुहुन्छ कि कस्तो हुन्छ तपाईँहरूको दायित्व त्यसपछि?
म फेरि तपाईँलाई जानकारी गराउँछु, यो केन्द्र सरकारले नेपाल सरकारले घोषणा गर्ने विषय होइन, यो विषय भनेको स्थानीय सरकारले स्थानीय क्षेत्रले यदि धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको वार्ड नम्बर पाँचभित्रका पनि समुदायले गर्ने हो, त्यहाँ जिल्लाले गर्दैन, केन्द्रले पनि गर्दैन। स्थानीय घरधुरीले आजदेखि हामी 50 घरधुरीमा सबै घरमा चर्पी छ, अब हामीले खुला ठाउँमा दिशा गर्ने छैनौँ भनेर एउटा सेरेमनी गरे भने, एउटा कार्यक्रम उत्सव मनायो भने त्यसलाई खुला दिशा मुक्त घोषणा कार्यक्रम भन्छौँ। यदि त्यो 50 घरधुरीको वरिपरि समुदायमा चर्पी भेटिएन भने त खुला दिशा मुक्त क्षेत्र हो। त्यसैले यसको जिम्मेवार स्थानीय तहकै हो, स्थानीय समुदायकै हो। पक्कै पनि त्यसपछि कसरी मर्मत सम्हार गर्न सकिन्छ, सुधार गर्न सकिन्छ, उडिएपछि टोटल सेनिटेसनका कार्यक्रम गर्न सकिन्छ भन्ने कुरा नीतिगत रूपमा, वित्तीय रूपमा, प्राविधिक रूपमा हामीले हेर्छौँ। र ओडिएफ त सगरमाथालाई पुनः सरसफाई मान्ने हो भने ओडिएफ भनेको नाम्चे बजारतर्फको प्रस्थान मात्रै, पहिलो फर्स्ट बटम लाइन मात्रै हो। त्यसैले यसपछिका क्रियाकलाप सुरु हुन्छन्, हामीले हेर्नै पर्छ। ओडिएफको दिगोपना कायम गर्दै चर्पीको प्रयोग गरे पो स्वास्थ्यमा फाइदा हुन्छ, नत्र भने चर्पी घर बनाउँदैमा त कुनै अर्थ हुँदैन। त्यसैले ओडिएफको दिगोपना कायम गर्दै टोटल सेनिटेसन कार्यक्रम गर्नका लागि अब सरकार र स्थानीय सरकार, नेपाल सरकार, स्थानीय सरकार र हामी सबै सरकारवालाहरू फर्किन्छौँ र ओडिएफ भएका क्षेत्रमा फर्किसकेका पनि छौँ। पक्कै पनि नेपाललाई अझै ओडिएफ घोषणा गर्न नसकेको हुनाले अथवा सबै घरधुरीमा चर्पी पुर्याउन पुर्याउने क्रममा रहेको हुनाले ओडिएफ भएको क्षेत्रमा अझै पुग्न सकिएको छैन, स्थानीय तहबाट पुगिसकेको छ। र अब सबै घरधुरीमा चर्पी बनिसकेपछि हामी पूर्ण सरसफाइको गाइडलाइन पनि आइसकेको छ, त्यही अनुसार हामीले फेरि नेपालभर नै पूर्ण सरसफाइका कार्यक्रमहरू अगाडि बढाउँछौँ।
तपाईँले यसो भन्दै गर्दा स्थानीयहरूले चर्पी पनि बनाए, अब हामीले खुला ठाउँमा दिशा गर्दैनौ, खुला दिशामुक्त क्षेत्र घोषणा गर्नु पर्यो भनेर उनीहरूले भने, त्यसपछि घोषणा गरियो, त्यसको भोलिपल्टबाटै फेरि बाहिरतिर दिशा गर्ने, त्यस्तो पनि हुन सक्छ होइन? त्यसो हुन नदिनको लागि त केन्द्रीय सरकारको पनि केही भूमिका त हुन्छ होला नि।
हुन्छ, यो सरकार भने कि केन्द्र सरकार स्थानीय सरकारको साझेदारीमै हो। पक्कै पनि नीतिगत कुरामा केन्द्र सरकारले लिड गरिरहेको अवस्था हो र अहिले संघीयता आइसकेपछि केन्द्रले नीतिगत तहमा र कार्यक्रमको क्वालिटी सर्भिस डेलिभरी गर्ने काम स्थानीय सरकारको हो। पक्कै पनि केन्द्र सरकारले वित्तीय र प्राविधिक सहयोग गर्छ, ह्युमन रिसोर्स सहयोग गर्छ। केन्द्र सरकारको पनि अन्तिम काम गर्ने भनेको ठाउँ पनि त्यही स्थानीय सरकारकै क्षेत्रमा हो। त्यसैले आज ओडिएफ गरिसकेपछि भोलि खुला ठाउँमा दिशा देखिन्छ भन्नुको अर्थ त त्यो समुदायमा अझै पनि चेतना छैन, अझै पनि अर्गनाइज हुन सकेको छैन, अझै पनि व्यवहार परिवर्तनका विषयहरू बाँकी छन्। त्यसैले व्यवहार परिवर्तन फेरि एक रातमा परिवर्तन हुँदैन, यसका लागि केन्द्र सरकार, स्थानीय सरकार मात्र नभएर स्थानीय समुदायसँग साझेदारी गरेर अगाडि बढ्नुपर्छ। यो मेरो विषय हो, हाम्रो लागि हो, हामी सबै मिले यो समुदाय स्वच्छ हुन्छ, स्थानीय सरकार स्वच्छ हुन्छ, स्थानीय सरकार स्वच्छ भए नेपाल स्वच्छ हुन्छ भन्ने मूल विषयमा सबै केन्द्रित रह्यौँ भने पक्कै पनि यो विषयले सफलता प्राप्त गर्छ।
हजुर, हामीले सञ्चार माध्यममा बसेर काम गरिराख्दा पनि कतिपय यस्ता न्युजहरू आउने गर्छन् होइन, जुन ठाउँमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ त्यही ठाउँमा चाहिँ बाहिर खुला ठाउँमा दिशा भेटियो, यस्तो फोहोर भेटियो भन्ने समाचारहरू पनि आउने गर्छ। अलिकति प्रभावकारिता नभएको हो कि जस्तो पनि देखिन्छ, यसमा कमजोरी चाहिँ कसको मान्ने?
म तपाईँलाई के अनुरोध गर्छु भने नेपालमा खुला दिशामुक्त अभियानको एकचोटि ऐतिहासिक ट्रेन हेर्नुहोस्, चर्पी बनेको अवस्था हेर्नुहोस्, यसको प्रगति हेर्नुहोस्। 2068 सालमा 43% घरदेखिमा मात्र चर्पी थियो भने अहिले 96% आफैमा एउटा राम्रो कुरा हो। मैले अघि भनिसकेँ, आज सबै घरदोरीमा चर्पी बने र ओडिएफ गरियो, तर परिवारका सबै सदस्य सचेत भएनन् भने त एकजना त बाहिर गएर दिशा गर्छ। त्यो विषय फेरि 100 घरदोरीमा एउटा घरदोरीले अथवा कुनै समयमा दिशा भेटियो भनेर बाहिर देखिन साथ त हामी आत्तिनुपर्ने अवस्था होइन, यसलाई अब सुधार गर्दै अगाडि बढ्नुपर्नेछ। पक्कै पनि देखिन्छ, हिज हामी विद्यालयका 100 विद्यार्थीले हात धोएर खाना खाँदा राम्रो थियो भने अर्को दिन 100 नधुन सक्छन्, फेरि त्यसलाई सुधार गर्नु पर्यो। यदि खुला ठाउँमा दिशा भेटिएको छ भने यहाँहरूले औलाउनुहोस्, स्थानीय सरकार हामी सबै मिलेर जनचेतनाका कुरा, फेरि चर्पी बनाएको छैन भने चर्पी बनाउने सुधार, त हिजो बनेको चर्पी भत्किन सक्छ। यदि नयाँ ठाउँबाट बसाइ सरेर आयो मान्छे आयो भने त्यसले चर्पी नबनाएर खुला ठाउँमा जान सक्छ, अब त्यसलाई व्यवस्थित गर्नुपर्नेछ। र यो विषय सरसफाइ विषय निरन्तर प्रक्रिया, मान्छे गर्भदेखि चिहानसम्म जब पुग्दैन तबसम्म सरसफाइ निरन्तर रहन्छ। हिजो चर्पी बनाउँदैमा हुन चर्पी बनाएर चर्पीमै पिसा गर्नु पर्यो। यदि सार्वजनिक ठाउँमा खुल्ला ठाउँमा गइरहेछ, बजारमा हिँडिरहेछ, यातायातमा हिँडिरहेछ अथवा कुनै ट्राभल गरिरहेछ भने त्यहाँ पनि सार्वजनिक शौचालय हुनु भने, सार्वजनिक शौचालय भएन बजारमा शौचालय भने त खुल्लै ठाउँमा जान्छ। त्यसैले बजारमा होस् या सार्वजनिक स्थलमा होस् सार्वजनिक शौचालय हुनु पर्यो। यदि घरमा बनेको छ प्रयोग गर्दैन भने व्यवहार परिवर्तनका कुरा, स्थानीय नीति नियम आचार संहिताका कुरा लागू गर्नु पर्यो। सकिन्छ जनचेतना, त्यसपछि भएन स्थानीय आचार संहिता, त्यसपछि पनि भएन भने स्थानीय प्रशासन अन्तिम अस्त्र प्रयोग हुन्छ।
हजुर, हामीले गाउँघरतिर पनि देख्छौँ कतिपय अलिकति बुझेका मानिसहरू, अलिकति ठुला बडा बनाउँदा मानिसहरूले चाहिँ यस्तो कुराहरू गरियो भने गाउँमा गएर अथवा सहरमै पनि यस्ता कुराहरू गरिराख्दाखेरि चाहिँ उहाँहरूले के भन्नुहुन्छ भने, अलिकति हामी त ठुलो मान्छे, यो शौचालयका कुरा यो भनेको चाहिँ अलिकति तल्लो स्तरको कुरा हो, त्यही भएर हामीले यसमा त्यति ध्यान दिनु हुँदैन भन्ने जस्तो पनि देखिन्छ। त्यही भएर यो जति शौचालयहरू बनेका छन्, जति प्रयास भएको छ, त्यो त्यति प्रभावकारी हुन नसकेको कारण यो पनि हो।
हामी बिग्रिएको कारण ध्यान दिनुपर्ने विषयमा ध्यान नदिने, नचाहिँ अन्य विषयमा आफ्नो पहुँच, आफ्नो क्षेत्र नभएको विषयमा ध्यान दिने गर्दाखेरि नेपालको विकास प्रक्रिया हामी बिग्रेको विषय के हो? आफ्नो विषयमा ध्यान दिने, आफ्नो विषय क्षेत्रमा ध्यान दिने, के गर्दा समुदाय व्यक्तिगत सरसफाइ हुन्छ भन्ने कुरा राख्ने, हाम्रो ध्यान त भौतिक संरचनामा छ। हामीलाई त सकेसम्म ठुला आयोजना भए हुन्थ्यो भन्ने छ, तर हामी भन्दैछौँ द अल्टिमेट गोल अफ अल डेभलपमेन्ट इज ह्युमन डेभलपमेन्ट। तपाईँ बाटो बनाउनुहोस्, विद्युत बनाउनुहोस्, विद्यालय बनाउनुहोस्, कार्यक्रम गर्नुहोस्, यदि मान्छे स्वस्थ रहँदैन भने यी बनाएका सबै कुराको अर्थ रहँदैन। मान्छे स्वस्थ हुनु, खुसी हुनु, समृद्ध हुनु, राम्रो आय हुनका लागि त स्वस्थ शरीर चाहिन्छ। स्वस्थ शरीर बनाउन स्वस्थ वातावरण चाहियो, चर्पी चाहियो। यदि चर्पीमा दिशाका किटाणुहरू खानामा आयो भने मान्छे बिरामी हुन्छ। त्यसैले यो विषयलाई ती ठुला बडाहरूले कि त बुझपचाए, मै अहिले भनिसकेँ, यहाँ बुझ्नेले बुझपचायो भने, धरतीले बिउ पचायो, बुझ्नेले बुझपचायो भने कुनै पनि क्षेत्रको विकास हुँदैन, त्यसैले ती बुझ पचाउनेहरूलाई पहिला बुझाउनु पर्यो। यदि बुझाउँदा पनि मानेनन् भने फेरि सामाजिक आचार संहिता लागू गरेर बुझाउन सकियो भने पक्कै पनि समाजका सबै मान्छे त एउटै विषयलाई सहमति हुँदैनन्, तिनलाई सहमतिमा ल्याउन सकिन्छ र यो विषय वास सेक्टरको मात्र नभएर सबैको भएको हुनाले, सबै मान्छेको भएको हुनाले तिनीहरूको पनि कन्ट्रिब्युसन त हामीले लिनै पर्छ।
अन्तिममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कुरा छ, त्यसलाई चाहिँ अलिकति साग्रो रूपमा नहेरिकन, अलिकति कर्मकाण्डी रूपमा नहेरिकन, अलिक वृहत तरिकाले हेर्नलाई, त्यसै गरी व्यवस्थित बनाउनको लागि चाहिँ अबका दिनमा कसको भूमिका के हुनुपर्छ होला, कसरी अगाडि बढ्नुपर्छ होला?
यो विषय 2011 पछि, 2000 विक्रमसम्म 2068 पछि कर्मकाण्डी भन्दा पनि अभियानका रूपमा चलेको छ। झापाको हेर्नुहुन्छ या कञ्चनपुर हेर्नुहुन्छ, हुम्ला हेर्नुहुन्छ या ताप्लेजुङमाथि हेर्नुहुन्छ, काठमाडौँ या धादिङ हेर्नुहुन्छ, एकैचोटि अभियान छ। एकैचोटि नचलेको भए अहिले यी घरधुरीमा चर्पी बन्दैनथ्यो। पक्कै पनि बाँकी घरधुरीमा रहे जति अब थोरै 3-4% घरधुरीमा चर्पी बन्न बाँकी छ। यी घरधुरीमा बन्नका लागि स्थानीय सरकारको नेतृत्व चाहिन्छ नै र त्यसमा केन्द्र क्षेत्र प्रदेश सरकारले समन्वय र सहयोग गर्नै पर्छ र आम सञ्चारकर्मी राजनीति दल हामी सबै मिलेर काम गर्न सकियो भने पक्कै पनि खुला दिशामुक्त घोषणा गर्दै, खुला दिशामुक्त क्षेत्र बनाउँदै हामी सबै सफा र स्वच्छ क्षेत्रका लागि पूर्ण सरसफाई अभियानमा अगाडि बढ्न सक्छौँ। यसका लागि खाने र शौच जानेहरू, दिशा गर्नेहरू को हुन् मैले भन्दिनँ, तपाईँले आफै बुझ्नुहोस्। यी सबैको महत्त्वपूर्ण योगदान छ। पक्कै पनि यस क्षेत्रको विषयलाई आफ्नो विषय भनेर हिँडेका सरकारी, गैर सरकारी, राजनीतिक दल, सञ्चारकर्मीहरूको कन्ट्रिब्युसन अरू बढी महत्त्व रहन्छ।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। भर्खरै हामीले खानेपानी तथा ढल निकास विभागका समाजशास्त्री भोजेन्द्र अर्यालसँग कुराकानी गर्यौं। यो कुराकानीसँगै अब पालो भएको छ तपाईँकै आवाज सुन्ने। आज हामीले ललितपुरको नखुमा भेटिएका केही नागरिकलाई तपाईँलाई खुल्ला दिशामुक्त क्षेत्रको बारेमा के थाहा छ भनेर सोधेका छौँ।
खुल्ला दिशामुक्त क्षेत्र भन्नाले यो अब बाहिरी खुल्ला चाहिँ नगर्ने, गाउँ ठाउँतिर त पहल भइरहेछ होइन, अब यता चाहिँ बरु छैन जस्तो लाग्छ, पालो नै भएछ, राम्रो छ।
खुला दिशा मुक्त क्षेत्र भन्नाले के बुझिन्छ भने फोहोर दिशा भने फोहोर भयो, फोहोर मैला बाहिर जथाभावी गर्नु, अब त्यो एउटा कुरा कस्तो छ हेर्नु भन्नुहुन्छ। खुला मुक्त घोषणा गरेर मात्र हुँदैन, जनचेतना हुनुपर्छ। मैले बाहिर दिशा पिसाब गर्नु हुँदैन र यो गर्दा अरूलाई पनि असर गर्छ भन्ने कुराहरूमा, त्यो जुन दिशा गर्नु उभिन्छ, त्यो पिसाब फेर्नु उभिन्छ, त्यो मान्छेको दिमागमा आयो भने हुन्छ हेर्नुहोस्, नत्र सरकारले नेताले दबाब दिएर मात्रै हुन्छ।
खुल्ला दिशामुक्त भनेको त अब जस भ्यालीभित्र चाहिँ त्यो नहोला होइन, त्यो भ्याली बाहिरको कुरा हो, आटो भ्यालीको कुरा हो। खुल्ला दिशामुक्त भन्नाले बाहिर अब त्यही त हो नि, बाहिर अब दिशा पिसाब नगर्ने त्यही कुरा भन्ने बुझिने हो। त्यो पनि अलिकति हाम्रो मेनेज जस काठमाडौँ भ्याली हो हाम्रो होइन, तर त्यही पनि मान्छे कतिपय मैले देखिरहेको हुन्छु, हामी पनि हिँड्छौँ, मार्केट नै हिँड्ने मान्छे हो र देखिरहेको हुन्छौँ हामीले बाहिरी दिशा पिसाब हरेक कुराहरू, त्यो चाहिँ एउटा म्यानेज गर्नुपर्ने हुन्छ। त्यसलाई कन्ट्रोल जस भन्छ नि इन्भाइरोमेन्ट पोल्युसनहरूलाई कन्ट्रोल गर्नुपर्ने। भ्याली भनेको त धेरै पुरानदेखि नै हुने भइहाल्यो, जस गाउँघरमा पनि म एउटा दुर्गमवासी हो है, म एउटा फारेस्ट नेपालको मान्छे हो, अनि त्यता पनि मैले के देखेँ भनेदेखि जस शिक्षाहरूमा जस अलिकति डेभलप भएको, जस हुन्छ नि मान्छेको मेन्टल रूपमा चेन्ज भएको, त्यो कुराहरू अलिक परिवर्तन भएको पाएँ।
खुल्ला दिशामुक्त भनेपछि तपाईँको खुल्ला ठाउँमा दिशा गर्नु भएन भन्ने सरसर्ती बुझ्दा त्यसरी बुझिन्छ होइन, अब आम जनसमुदायले त्यसरी गर्नु भने काम कुरो चाहिँ होइन, त्यो त्यो अहिलेसम्म चाहिँ गरेको काम त प्रभावकारी नै भइराखेको छ, म देखेकै छु।
हाम्रो वरिपरि भएको ठाउँहरूमा अब जथाभावी दिशा पिसाब नगर्ने अनि जथाभावी फोहोरहरू पनि नगर्ने, अब खुल्ला दिशामुक्त केही मात्रामा चाहिँ पाएको छु। प्रायः जस्तो ठाउँमा चाहिँ खुल्ला दिशामुक्त क्षेत्र भनेको हुन्छ, तर पनि बाहिरै पनि खुल्ला गइरहेको हुन्छ।
खुल्ला दिशामुक्त क्षेत्र भनेको त्यसको अर्थ सफाई भयो होइन, त्यो त एकदमै राम्रो हुन्थ्यो। हरेकले अब हामीले फोहोर हेर्नु परेन, मान्छेले त्यो अब दिशा गर्नलाई उसको छुट्याएको ठाउँमा गएर गर्नु पर्यो, त्यो त एकदमै राम्रै हुन्छ।
कार्यक्रम पानी र सरसफाईमा अब भने एउटा गीत सुन्ने बेला भएको छ।
के कारणले घर फोहोर बन्छ, के गरेर सब सहार हुन्छ,
सरसफाई सम्बन्धी यो गीतसँगै हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुगेका छौं। आउँदो बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि काठमाडौँ उपत्यकामा 90 मेगाहर्जसँगै देशैभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण हुने कार्यक्रम पानी र सरसफाईमा फेरि हाम्रो भेट हुने नै छ। आजलाई भने खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धीको कार्यक्रम पानी र सरसफाईबाट प्राविधिक साथी संघर्ष विष्टसँगै जानुका दुवाडी पनि विदा हुन्छौं। नमस्कार।